بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58 اور 59 آیتوں کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ نِعِمَّا سميعا بصيرا۔
جميل،
يا أيها الذين آمنوا أطيعوا الله اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، نسندیہ ایشور تمہیں آدیش دیتا ہے کہ امانتوں کو ان کے مالکوں کو لوٹا دو، اور جب کبھی لوگوں کے بیچ فیصلہ کرو تو نیائے سے فیصلہ کرو۔ نسندیہ ایشور تمہیں اچھے اپدیش دیتا ہے، نشچت روپ سے وہ سننے اور دیکھنے والا ہے۔ ہے ایمان والو، ایشور کا آگیا پالن کرو، تتھا پیغمبر اور سوئم تم میں سے ایشور دوارا نردھارت لوگوں کا آگیا پالن کرو۔ یدی کسی بات میں تم میں وواد ہو جائے تو اسے ایشور کی کتاب اور پیغمبر کی اور پلٹاؤ، یدی تم ایشور اور پلے پر ایمان رکھتے ہو۔ نسندیہ وادوں کو سماپت کرنے کے لیے یہ پدھتی بہتر ہے اور اس کا انت ادھک بھلا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ آج گروار ہے، اس ونت کی 5، رجب کی 22 اور فروری کی 24 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریہکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد ہم پرستت کریں گے راجنیتک چرچا، اور اس کے بعد پرستت کیا جائے گا آج کی بات کاریہکرم، اور انتم کاریہکرم ہوگا ایرانی ودوان نصیر الدین توسی کے بارے میں ایک وشیش کاریہکرم۔ اسی کے ساتھ آپ ہماری تازہ اور اپڈیٹڈ خبریں سنتے رہیے۔ پتہ ہے parstoday.com/hi۔ اب آپ سید میسم سے وشو سماچار سنیے۔ سب سے پہلے مکھیہ سماچاروں کا سارانش۔ ایک ایرانی کمانڈر نے کہا ہے کہ اگر کسی نے ایران کو آنکھ دکھانے کی کوشش کی تو اسے منہ توڑ جواب دیا جائے گا۔ روس نے یوکرین پر حملے کے بعد اس کے راستے میں آنے والے ہر دیش کو کڑے پریڑاموں کی دھمکی دی ہے۔ کیا یوکرین پر روس کے حملے سے تیسرے وشو یدھ کی شروعات ہو چکی ہے؟ ناٹو نے روس کے خلاف یوکرین کی مدد کے لیے سینک بھیجنے سے انکار کر دیا ہے۔ اور اب آپ وستار سے وشو سماچار سنیے۔ ایران کی وایو سینا کے کمانڈر نے کہا ہے کہ ہم سیماؤں سے پرے دشمنوں کا پیچھا کرتے ہیں اور ان پر نظر رکھتے ہیں، اس لیے اگر دشمن نے کوئی غلطی کی تو اس کا چونکانے والا جواب دیا جائے گا۔ ایران کا رکشا سدھانت مول روپ سے پرتیرودھ کے سدھانت پر آدھارت ہے۔ ایران کی وایو سینا کے کمانڈر بریگیڈیئر جنرل علی رضا سبیحی فرد نے گروار کو کہا، ایران کی وایو سینا کی رکشا پرڑالی نے انت میزائلوں اور رڈاروں کے ذریعے دیش کی سیماؤں کو پہلے سے بھی ادھک سرکشت کر دیا ہے۔ انہوں نے کہا کہ ایران کی رکشاتمک شکتی کے کارن دشمن کے لیے دیش کی سیماؤں میں گھسپیٹھ کرنا لگ بھگ اسمبھو ہو گیا ہے۔ بریگیڈیئر جنرل سبھی فرد کا کہنا تھا کہ ایران کی وایو سینا نے الیکھنیہ پرگتی کی ہے اور آج وہ آدھونک اپکرنوں اور ہتھیاروں سے لیس ہے۔ ایران کی پرمانو ارجا سنستھا کے پروکتا بہروز کمالوندی بدھوار دیر رات ایران اور انتراشٹریہ پرمانو ارجا ایجنسی کے بیچ تکنیکی پرامرش کے لیے وینا کی یاترا پر گئی ہیں۔ پراپت رپورٹ کے مطابق ایران کی پرمانو ارجا سنستھا کے پروکتا بہروز کمالوندی تہران اور 4+1 دیشوں کے مدے جاری پرمانو وارتا کے بیچ تکنیکی پرامرش کے لیے وینا کی یاترا پر ہیں۔ کمالوندی اس سے پہلے بھی وینا گئے تھے، جہاں انہوں نے انتراشٹریہ پرمانو ارجا ایجنسی کے مہانیدیشک رفائل گروسی سے بھیٹ وارتا کی تھی۔ اس ملاقات میں تیسائے کرج پرمانو پرتشٹھان میں کیمرہ لگائے جانے پر دونوں پکشوں کے بیچ سہمتی ہوئی تھی۔ रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने यूक्रेन के पूर्वी इलाके में दोनेस्क में विशेष सैन्य कार्रवाई का आदेश दिया है। संयुक्त राष्ट्र सुरक्षा परिषद की आपात बैठक के बीच पुतिन ने यूक्रेन की सेना से हथियार डालने के लिए कहा है। रूसी राष्ट्रपति ने कहा है कि अगर किसी विदेशी सेना ने हस्तक्षेप की कोशिश की तो ऐसे भयंकर परिणाम भुगतने होंगे जो पहले इतिहास में कभी नहीं देखे गए। इस संबंध में सभी प्रासंगिक फैसले ले लिए गए हैं और मुझे उम्मीद है कि आप सुन रहे होंगे। यूक्रेन के खिलाफ रूस के हमले पर अमेरिका और यूरोपीय देशों ने कड़ी प्रतिक्रिया जताई है, जिसके बाद युद्ध की आग पूरे यूरोप और विश्व में भड़कने की आशंका बढ़ गई है। हालांकि रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने इसे यूक्रेन में सिर्फ एक सैन्य कार्रवाई करार दिया है, लेकिन उनकी इस घोषणा के तुरंत बाद यूक्रेन की राजधानी कीव और दूसरे इलाकों में भीषण धमाकों की आवाजें सुनी गईं। इसी के साथ पुतिन ने यूक्रेन के सैनिकों से कहा है कि वे हथियार डाल दें और अपने घरों को लौट जाएं। उन्होंने ये भी कहा है कि ये स्पेशल मिलिट्री ऑपरेशन यूक्रेन के विसैन्यकरण और गैर नाजीकरण के लिए किया गया है। इस बीच यूक्रेन के राष्ट्रपति व्लादिमीर ज़ेलेंस्की ने कहा है कि रूसी राष्ट्रपति से संपर्क करने की उनकी कोशिशें नाकाम हो गई हैं। उन्होंने कहा कि जल्द ही रूस पूरे यूरोप के खिलाफ एक बड़ी जंग छेड़ सकता है। गुरुवार 24 फरवरी को रूस ने यूक्रेन के खिलाफ युद्ध छेड़ दिया, जिसे रूसी राष्ट्रपति ने विशेष सैन्य अभियान का नाम दिया है। पुतिन ने रूस के रास्ते में आने वाले दूसरे देशों को कड़े परिणाम भुगतने की धमकी भी दी है। उन्होंने कहा है कि उसके रास्ते में आने वाले देशों को ऐसा सबक सिखाया जाएगा जैसा उन्होंने पहले कभी नहीं देखा होगा। वहीं यूक्रेन के विदेश मंत्री दिमित्रो कुलेबा ने ट्वीट कर कहा है, यूक्रेन के शांतिपूर्ण शहर हमले की जद में है। ये एक युद्ध है, यूक्रेन अपनी रक्षा करेगा और जीतेगा। पुतिन को दुनिया रोके और उन्हें जरूर रोकना चाहिए। अब समय कहने का नहीं, करने का है। यूक्रेन के पश्चिमी सहयोगी देशों और अमेरिका ने पहले ही धमकी दी थी कि रूस हमले के लिए तैयार है और अगर उसने ऐसा किया तो उसे इसकी कीमत चुकानी पड़ेगी। अमेरिकी राष्ट्रपति जो बाइडेन ने धमकी दी है कि वे अपने सहयोगियों के साथ निर्णायक जवाब देंगे। उन्होंने कहा है कि रूस ने यूक्रेन पर बेवजह हमला किया है। बाइडेन का कहना था कि राष्ट्रपति पुतिन ने पूर्व नियोजित युद्ध को चुना है और इससे लोगों की जान और मानवता का भारी नुकसान होगा। दुनिया रूस की जवाबदेही तय करेगी। यूक्रेन पर रूस के हमले को लेकर नाटो के प्रमुख जेंस स्टोल्टेनबर्ग ने कहा है कि नाटो यूक्रेन में रूसी सैनिकों का मुकाबला करने के लिए अपने सैनिक नहीं भेजेगा। नाटो देशों के राजदूतों की आपात बैठक के बाद गुरुवार को मीडिया से बात करते हुए स्टोल्टेनबर्ग ने कहा, यूक्रेन में नाटो के सैनिक नहीं हैं और हमारी वहां सैनिक भेजने की कोई योजना भी नहीं है। गौरतलब है कि रूस ने यूक्रेन के खिलाफ विशेष सैन्य ऑपरेशन की असली वजह नाटो का विस्तार और यूक्रेन को नाटो में शामिल करना बताया है। हालांकि ऐसी आशंका भी जताई जा रही है कि यूक्रेन पर रूस के हमले के बाद पूरा यूरोप इस युद्ध की आग में झुलस सकता है। रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने यूक्रेन के खिलाफ कार्रवाई का आदेश देते हुए कहा है कि यूक्रेन का नाजीकरण हो रहा है और वो पश्चिम की कठपुतली बना हुआ है। उन्होंने पश्चिमी देशों से इस बात की गारंटी देने की मांग की है कि यूक्रेन को नाटो में शामिल नहीं किया जाएगा और रूस की सीमाओं को कोई खतरा नहीं पहुंचाया जाएगा। पूर्ववर्ती सोवियत संघ के देश के तौर पर यूक्रेन के रूस के साथ सामाजिक संबंध हैं और यहां रूसी भाषा बहुतायत में बोली जाती है। इस बीच यूरोपीय संघ ने रूस के खिलाफ कड़े प्रतिबंधों की घोषणा जरूर की है, लेकिन रूस के खिलाफ किसी भी तरह की कार्रवाई को लेकर यूरोपीय देश आपस में बटे हुए हैं। बिहार के समस्तीपुर जिले में हाल ही में एक मुस्लिम युवक की बड़ी ही बेरहमी से मॉब लिंचिंग कर दी गई और हत्या के बाद इस क्रूरता का वीडियो वायरल कर दिया गया। वायरल वीडियो में कुछ लोग युवक से सवाल करते, गाली देते हुए और उसे बेदर्दी से पीटते हुए देखे जा सकते हैं। युवक की पहचान 32 वर्षीय मोहम्मद खलील आलम के रूप में हुई है, जो सत्ताधारी पार्टी जनता दल यूनाइटेड के कार्यकर्ता थे। घटना के संबंध में मृतक के बड़े भाई का कहना है कि बुधवार 16 फरवरी को मेरा भाई किसी काम से सुबह घर से निकला था। शाम को उसकी पत्नी ने उसे फोन पर सब्जी और दूध लेते हुए घर आने को कहा, तब उधर से किसी और ने जवाब दिया कि अब वो घर कभी नहीं लौटेगा। इस घटना से जुड़ा एक वीडियो वायरल हुआ है, जिसे पूर्व योजना के अनुसार बनाया गया और फिर वायरल किया गया। वीडियो में मोहम्मद खलील आलम को हाथ जोड़कर कहते हुए सुना जा सकता है कि गलती हो गई और अब वो गोश्त नहीं खाएंगे। वीडियो में हत्यारे पूछ रहे हैं कि क्या कुरान में लिखा है कि गाय का मांस खाना जरूरी है। आलम कहते हैं कि नहीं, ऐसा नहीं लिखा है। हत्यारे गाली देते हुए गौ माता के अलावा और कुछ खाने को नहीं मिलता है कहते हैं कि खाने के लिए मुर्गा है, खस्सी है, वो क्यों नहीं खाते हो। हालांकि पुलिस का दावा है कि यह मामला रुपए के लेन देन से जुड़ा है। एक पुलिस अधिकारी का कहना है कि मोबाइल के लोकेशन के आधार पर पुलिस ने पहले एक आरोपी को पकड़ा और आरोपी के बयान पर शुक्रवार 18 फरवरी की शाम को पुलिस टीम ने मृतक की अधजली लाश को अपने कब्जे में ले लिया है, जिसे जलाकर जमीन में गाड़ दिया गया था। गिरफ्तार लोगों में से एक का नाम किशन झा है। किशन झा पैसे के लेन देन के कारण हत्या के दावे को खारिज करते हैं। बुधवार को एक दूसरा वीडियो भी सामने आया है, जिसमें किशन झा को हिंदुत्व और अखंड भारत का जिक्र करते हुए सुना जा सकता है। उसी वीडियो में किशन झा ये भी कहते दिखते हैं कि ये मामला पैसे से जुड़ा नहीं था, बल्कि एक एनजीओ से संबंधित है। उनके अनुसार वीडियो बनाने का मकसद जनता को जागरूक करना था। लेबनान की सुरक्षा एजेंसियों ने एक ऐसे जासूस को पकड़ा है जो पिछले 25 वर्षों से इसराइल के लिए जासूसी कर रहा था और जिस पर फिलिस्तीन के प्रतिरोधी गुट जिहाद इस्लामी के नेताओं की हत्या का संदेह है। 2006 में 33 दिवसीय युद्ध में हिजबुल्ला के हाथों इसराइल की हार के बाद ज़ायोनी शासन ने लेबनान में अपनी जासूसी गतिविधियों में वृद्धि कर दी थी। गुरुवार को लेबनान के समाचार पत्र अल अखबार की रिपोर्ट के मुताबिक लेबनान की सुरक्षा एजेंसियों ने सैदा इलाके में एक इसराइली जासूस को गिरफ्तार किया है। रिपोर्ट के मुताबिक ये जासूस संवेदनशील और सामरिक जानकारियां एकत्रित करने के अलावा रणनीतिक और महत्वपूर्ण स्थानों की तस्वीरें उतारता था और उन्हें इसराइल की जासूसी एजेंसियों को भेजता था। इस जासूस पर लेबनान में प्रतिरोधी फिलिस्तीनी नेताओं की हत्याओं में शामिल होने का भी शक है, जिसकी जांच की जा रही है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कायम रिजवी का सलाम स्वीकार कीजिए। आखिर वही हुआ जिसका डर था, रूस ने यूक्रेन पर हमला कर ही दिया। हमारी आज की चर्चा का मुख्य विषय भी यही रहेगा। इसके अतिरिक्त हम यमन के मुद्दे पर भी चर्चा करेंगे। لمبے سمے سے لوگوں میں اس بات کو لے کر چنتا پائی جا رہی تھی کہ روس کہیں یوکرین پر حملہ نہ کر دے، لیکن ایسا اب ویوہارک ہو چکا ہے۔ اس بارے میں ایک رپورٹ لے کر اپستھت ہیں ساتھی محمد مہدی۔
روسی راشٹرپتی ولادیمیر پوتین نے گروار کی صبح اعلان کیا کہ اس دیش کے سینک دونباس چھیتر میں وشیش آپریشن انجام دیں گے۔ اس بیان کے بعد انہوں نے یوکرین سے مانگ کی ہے کہ وہ اپنا سینیہ کرن بند کر دے اور یوکرینی سینکوں سے کہا ہے کہ وہ ہتھیار ڈال دیں۔ روسی راشٹرپتی نے اس دیش کی سینک کاروائی کا اوچتیہ درشاتے ہوئے کہا ہے کہ راشٹر سنگھ کے گھوشنا پتر کے انوسار فیڈریشن کاؤنسل کی پشٹی کرنے اور دوستی کے پرتیبدھوں کو ویوہارک بنانے کے انترگت ہم نے دونیسک اور لوہانسک کے چھیتر میں وشیش سینک آپریشن کرنے کا فیصلہ کیا۔ انہوں نے کہا کہ اگر کوئی خون بہتا ہے تو اس کے لیے ذمہ داری یوکرین سرکار کی ہوگی۔ جیسا کہ اپیکشا کی جا رہی تھی کہ روس کی اور سے دونیسک اور لوہانسک چھیتروں کو ایک سوتنتر دیش کی مانیتا دینے کے بعد ان چھیتروں کے راشٹرادھیکش روسی راشٹرپتی ولادیمیر پوتین سے سہایتا کی مانگ کریں گے، اور ہوا بھی وہی۔ اور گروار 24 فروری سے روسی سینکوں نے یوکرین کے سینک ٹھکانوں پر بمباری آرمبھ کر دی۔ ساتھ ہی روسی سینک دونباس سہیت وبھن چھیتروں سے آگے بڑھ رہے ہیں، اور یوکرین نے بتایا ہے کہ روسی سینکوں نے اس کے دو نگروں پر قبضہ کر لیا ہے۔ روسی ادھیکاریوں نے یوکرینی ادھیکاریوں کو بارمبار چیتاونی دی تھی، پرنتو کیو کی اور سے روسی ادھیکاریوں کی چیتاونیوں پر دھیان نہ دیا جانے کے بعد ماسکو نے اپنی دھمکیوں کو ویوہارک بنانا آرمبھ کر دیا۔ روسی راشٹرپتی کے بھاشن کے بعد امریکی راشٹرپتی جو بائیڈن نے یدھ آرمبھ کرنے اور یدھ سے ہونے والی تباہی کے لیے روس کو ذمہ دار بتایا۔ روچک بات یہ ہے کہ یوکرین سنکٹ کے استتو میں آنے میں امریکہ کی جو بھومکا ہے اس کی اور بائیڈن نے کوئی سنکیت نہیں کیا۔ بہت سے جانکار حلقوں کا ماننا ہے کہ روس یوکرین سنکٹ واسطو میں امریکہ نیٹو اور روس کے مدھ جاری تناؤ کا پیڑام ہے۔ روس امریکہ اور نیٹو سے کہتا رہا کہ نیٹو کو پوروی یورپ کی اور نہیں بڑھنا چاہیے، پرنتو امریکہ اور نیٹو نے اس کی مانگ پر کوئی دھیان نہیں دیا۔ امریکہ اور نیٹو روس کی چنتاؤں پر دھیان دینے کے بجائے یوکرین کو اپنے ہتھیاروں کا گودام بناتے رہے، اور یوکرین ویوہارک روپ سے وہی کرتا رہا جو امریکہ اور پشچم کہوا چاہ رہے تھے، اور یوکرینی ادھیکاریوں کا یہ رویہ روسی ادھیکاریوں کو بالکل پسند نہیں آیا، اور انت میں یدھ آرمبھ ہو گیا۔ بہرحال اب یدھ آرمبھ ہو چکا ہے، اور ابھی پورے وشواس سے نہیں کہا جا سکتا کہ اس کا پریڑام کیا ہوگا۔
ہر طرح کے شڈینتروں کے باوجود سعودی عرب کو یمن میں وفلتائیں ہی ہاتھ لگ رہی ہیں۔ ایک رپورٹ کے ساتھ حاضر ہیں رویش زیدی۔
نحو مزید من الفشل والاخ
یمن میں سعودی عرب کی آتنکی سینا کو لگاتار مل رہی شرمناک ہار کے بعد حملہ وروں اور ان کے سہیوگی بلوں نے اپنی کھسیاہٹ مٹانے کے لیے حرز کے سیماورتی مورچے پر آگے بڑھنے کی کوشش کی، جسے یمنی جیالوں نے ناکام بنا دیا۔ حالیہ کچھ دنوں میں سعودی عرب اور اس کے سہیوگیوں کو بھاری سنکھیا میں جان مال کا نقصان ہوا ہے۔ اس کے مقابلے میں یمنی سینا اور سوئم سیوی بل حرز شہر کی گھیرا بندی توڑنے میں کامیاب رہے ہیں اور کئی علاقوں کو آزاد کرا لیا ہے۔ اس طرح یمنی سینا اور سوئم سیوی بل کے جیالے لگاتار کئی مورچے پر بڑھت بنانے میں کامیاب رہے ہیں، وشیش کر مارب پرانت میں۔
تقدمت لا تزال مستمر على
سوئم سیوی بل کے ادھیکاری کا کہنا ہے کہ یمنی سینا اور سوئم سیوی بل کے جیالے شوے اور مارب پرانت میں لگاتار آگے بڑھ رہے ہیں۔ اسی طرح آنے والے دنوں میں اس سمبندھ میں مہتوپورن خبریں سننے کو مل سکتی ہیں۔ مارب میں بھاڑے کے سینکوں کو ہر مورچے پر ہار کا سامنا کرنا پڑ رہا ہے۔
طیران تحالف العدوان صح
اس بیچ سعودی عرب کے یدھک ویمانوں نے حزہ پرانت کے گاؤں اور کچھ رہائشی علاقوں پر حملے تیز کر دیے ہیں۔ ان پاشوک حملوں میں ابس نامک علاقے میں ایک رہائشی گھر کو بم سے اڑا دیا گیا، کہ جس کے کارن ایک درجن سے ادھک مہیلائیں اور بچے مارے گئے یا گھائل ہو گئے ہیں۔ بچوں اور مہیلاؤں کے معاملے کی مانو ادھیکار کارکرتا کا کہنا ہے کہ پچھلے دنوں سعودی یدھک ویمانوں کے حملے کا شکار ہونے والے کیول مہیلائیں اور بچے ہی تھے۔ ہمارے مانو ادھیکار سنگٹھن کی رپورٹ کے مطابق یمن یدھ میں شہید اور گھائل ہونے والے بچوں اور مہیلاؤں کی سنکھیا 13,000 کا آنکڑا پار کر چکی ہے۔
وفی الوقت الذی تؤکد،
اس بیچ یمن کے سبھی مانو ادھیکار سنگٹھنوں اور راجنیتک پارٹیوں نے ایک جٹ ہو کر حملہ وروں دوارا یمن کی گھیرا بندی جاری رکھنے اور حملہ وروں دوارا انجام دیے جا رہے جگن اپرادھوں پر سنیکت راشٹر سنگھ کی چپی کی کڑے شبدوں میں نندا کی ہے۔ ساتھ ہی سعودی عرب اور سنیکت عرب امارات دوارا کیے جا رہے حملوں کو یدھ اپرادھ اور آتنکی کاروائی قرار دیا ہے۔ یمن میں لگاتار شرمناک ہار کا سامنا کر رہا سعودی گٹھ بندھن اپنی کھسیاہٹ مٹانے کے لیے عام لوگوں کو نشانہ بنا رہا ہے۔ جانکاروں کا ماننا ہے کہ عام ناگرکوں پر کیے جانے والے حملے یدھ کے میدان میں سعودی گٹھ بندھن کو مل رہی شرمناک ہار کو درشاتا ہے۔ سنا سے آئی آر آئی بی کے لیے عبداللہ علی یوسفی کی رپورٹ۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ بھارت میں یوکرین کے راجدوت نے اس دیش کے پردھان منتری سے یوکرین سنکٹ کے سمادھان کا آہوان کیا ہے۔ نئی دلی سے شمشاد کاظمی کی رپورٹ۔
روسی راشٹرپتی ولادیمیر پوتین دوارا یوکرین پر سینیہ کاروائی کے آدیش کے بعد روس نے یوکرین پر تابہ توڑ حملے شروع کر دیے ہیں، اور پراپت سوچنا کے انوسار یوکرین کی راجدھانی کیو میں کئی دھماکوں کی آوازیں سنی گئی ہیں۔ دلی استھت یوکرین کے راجدوت ایگور پولیکا نے بھارتی پردھان منتری نریندر مودی سے اس معاملے میں ہستکشیپ کی گہار لگائی ہے۔ انہوں نے کہا کہ بھارت کے روس سے اچھے اور رنجیتک سمبند ہیں، اس لیے پردھان منتری سے گزارش ہے کہ وہ روس سے وارتا کر اس تباہی کو روکنے کا پریاس کریں۔ بھارتی ودیش منترالے نے کہا ہے کہ بھارت تیزی سے بدلتی ہوئی استھتی پر نکٹ سے نظر رکھے ہوا ہے۔ بھارت کی ودیش راجیہ منتری میناکشی لیکھی نے کہا،
بھارت رول بیسڈ آرڈر کے حق میں ہے اور چاروں طرف شانتی بنی رہے اس کی پیروی کرتا ہے، اور جو بھی اسٹیک ہولڈرز ہیں آپس میں بات چیت کا مادھیم اپنائیں اور جو بھی دقتیں ہیں اس کو سلجھایا جائے۔
بھارت نے دونوں پکشوں سے شانتی بنائے رکھنے، تناؤ کم کرنے اور سنیم سے کام لینے کی اپیل کی ہے۔ بھارت سنیکت راشٹر سنگھ میں کہہ چکا ہے کہ وارتا دوارا سمسیا کا سمادھان نکالا جانا چاہیے۔ روس جہاں بھارت کا رننیتک ساجھیدار رہا ہے، وہیں یوکرین سے بھی اس کے پرانے اور مدھر سمبند رہے ہیں۔ ٹیکہ کاروں کا کہنا ہے کہ بھارت آج بھی 50% سینیہ ساز و سامان روس سے آیات کرتا ہے، اور اس سمے دونوں دیشوں کے بیچ S-400 میزائل ڈیفنس سسٹم کی خریداری کا سمجھوتا ہوا ہے۔ ایسے میں نئی دلی ماسکو کے ورودھ کوئی کڑا قدم نہیں اٹھا سکتا۔ امریکہ سہیت پشمی دیشوں نے روس پر کئی پرکار کے پرتیبندھ لگا دیے ہیں اور کئی پرتیبندھوں کی دھمکی دی ہے۔ سمجھا جاتا ہے کہ ان پرتیبندھوں کا نکاراتمک پربھاؤ بھارت روس رکشا سمجھوتوں پر پڑ سکتا ہے، لیکن دلی استھت روس کے راجدوت رومین بابوشکن نے کہا کہ ان پرتیبندھوں کا پربھاؤ بھارت سے روس کے رشتوں پر نہیں پڑے گا۔ اگلے مہینے گجرات میں رکشا پردرشنی ہونے والی ہے، جس میں سمجھا جاتا ہے کہ روس کی بڑی بھومکا ہوگی۔ یوکرین دوارا دیش کے بھیتر ناگرک ویمانوں کی اڑانوں پر پرتیبندھ لگنے کے بعد ایئر انڈیا کا ویمان آج بیچ راستے سے واپس آ گیا، جو یوکرین میں رہ رہے بھارتی ناگرکوں کو سودیش لانے کے لیے تیسری بار روانہ ہوا تھا۔ اس سے پہلے وشیش ویمان سے پہلے 240 اور پھر 180 بھارتی ناگرک سودیش لوٹے تھے۔ ایک مہیلا نے کہا کہ ہم سیماورتی شیتر سے کافی دور رہتے ہیں، ہمیں کوئی خطرہ نہیں تھا، لیکن جب ہمیں وہاں سے جانے کو کہا گیا تو ہم نے واپس آنے کا نرنے لیا۔
ایکچولی ویئر آئی واز لیونگ دیر واز ایوری تھنگ گڈ بیکاز اٹ واز فار اوے فرام بارڈر اینڈ آل، بٹ آور کنسنٹنسی اینڈ آل آسکڈ اس ٹو لیو سو وی کیم ہیئر۔
یوکرین میں 15,000 سے ادھک بھارتیہ رہتے ہیں۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، راجنیتک چرچا کا دینک کارکرم ابھی آپ نے سنا۔ کارکرم کیسا لگا اس بارے میں ہمیں اوشیہ بتائیے گا۔ اب آپ سنیں گے ایرانی ودوان نصیر الدین توسی کے بارے میں ایک وشیش کارکرم، کنتو اس سے پہلے پیش ہے ساپتاہک کارکرم آج کی بات۔
آج کی بات،
دوستو، کارکرم آج کی بات لے کر آپ کی سیوا میں اپستھت ہے۔ آج کے کارکرم میں ہم یوپی کے اسپتالوں کی سچائی اور نیتاؤں کے دعووں پر چرچا کریں گے۔ اختر عباس کا سلام سویکار کیجیے۔ نفرت کے مدوں کو پیدا کر کے ٹی وی میں ڈیبیٹ اور اخباروں میں سمپادکیے لیکھ بھرے جا رہے ہیں۔ دھرم کے نام پر سماج کو لگاتار بیمار کیا جا رہا ہے، پھر بھی اس کی سماج کے علاج کے نام پر اسی طرح کے نئے وواد پیدا کیے جا رہے ہیں اور لوگ اس بیماری کو دور کرنے کے لیے جٹ جا رہے ہیں۔ نفرت کی راجنیت کے چکر میں سماج کے بڑے حصے کو اس بیماری کا سکھ ملنے لگا ہے۔ حجاب کا ڈیبیٹ بھی اس بیماری کا حصہ ہے جس کے راجنیتی نے غنڈا گردی کے نام پر پیدا کیا ہے۔ آپ کو نفرت کے سکھ میں الجھا کر اس دکھ سے دور کیا جا رہا ہے جہاں علاج ہوتا ہے، جہاں شاریرک بیماری ٹھیک کی جاتی ہے اس کی حالت پر بھی نظر ڈالیے۔ ہندی پردیشوں نے جس طرح سواستھ کے مدے کو پیچھے ڈھکیلا ہے، اس کے بدلے میں علاج اور اس کے خرچے نے انہیں برباد بھی کیا ہے۔ گھر کے گھر تباہ ہیں اور قرضے میں ہیں۔ ایسا نہیں ہے کہ یو پی کے چناوی بھاشنوں میں کرونا کی دوسری تباہی کی لہر کا ذکر نہیں ہو رہا ہے، لیکن جس طرح سے ہو رہا ہے اس سے پتا چلتا ہے کہ سماج اپنی ہی تباہی کو سمجھنے کے لائق نہیں بچا ہے۔ ایسے سماج کو اگر حجاب کے نام پر ڈیبیٹ کی سپلائی نہ کی جائے تو اس کے پیٹ میں مروڑ اٹھنے لگتا ہے۔ ایک اچھی بات یہ ہے کہ مکھیہ منتری یوگی آدتیہ ناتھ اور سپا نیتا اکھلیش سنگھ یادو اپنے بھاشنوں میں سواستھ کو جگہ جگہ بیان کر رہے ہیں۔
یہی میڈیکل کالج جہاں پر بہت سارے لوگوں کو علاج مل جاتا، دوائی مل جاتی اور کسی بھی غریب کا پیسہ نہیں خرچ ہونا، کہیں بھاگ کر کے نہیں جانا پڑتا، گمبھیر سے گمبھیر بیماری کا علاج یہاں پر ہو جاتا۔ لیکن بھارتی جنتا پارٹی کی سرکار آئی، اس میڈیکل کالج کا بھی کام پورا نہیں کیا، ویسا ہی ادھورا پڑا ہوا ہے۔ اگر یہاں پر یہ ہارٹ کا جو اسپتال ہے یہ شروع ہو گیا ہوتا تو بہت سارے لوگوں کو باہر نہیں جانا پڑتا، یہیں علاج مل جاتا۔ یہ کینسر کا اسپتال یہاں پر ہے، اگر کینسر کے اسپتال کا علاج آج مہنگا ہے، بہت سارے آس پاس کے لوگوں کو کہیں باہر جانا نہیں پڑتا، یہیں اسپتال میں علاج مل جاتا، ابھی تک شروع نہیں کر پائی ہے سرکار۔
ये थे समाजवादी पार्टी के प्रमुख अखिलेश सिंह यादव जी, और अब सुनते हैं उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ के विचार।
और भाइयों बहनों, आपके उदयपुर मेडिकल कॉलेज का काम प्रारंभ हो गया है ना? काम प्रारंभ हो गया है। 2023 में यहाँ पर हम मेडिकल की परीक्षा, मेडिकल की एडमिशन भी प्रारंभ करवा देंगे। और भाइयों बहनों, फिर ललितपुर में स्वास्थ्य का एक उत्तम केंद्र तो होगा ही होगा, लेकिन साथ साथ डॉक्टर बनाने का भी एक संस्थान ललितपुर वासियों को ललितपुर के अंदर प्राप्त हो जाएगा।
पिछले साल अक्टूबर में यूपी सरकार ने जब चुनावी अभियान शुरू किया था तो उसके विज्ञापनों में अस्पतालों और मेडिकल कॉलेज का जिक्र खूब होता था। प्रधानमंत्री नरेंद्र मोदी ने गोरखपुर एम्स के एक वार्ड का उद्घाटन भी किया, लेकिन क्या स्वास्थ्य का मुद्दा आचार संहिता लागू होने के बाद जोर पकड़ सका? ये बात लगभग भुला दी गई है कि 2017 में सत्ता में आने के बाद मुख्यमंत्री योगी आदित्यनाथ ने यूपी की स्वास्थ्य व्यवस्था को लेकर एक श्वेत पत्र जारी किया था, क्योंकि ये उनके लिए बहुत ही सीरियस मामला था। ये श्वेत पत्र की तुलना में 5 वर्षों में कितना सुधार हुआ, इसके लिए अगले श्वेत पत्र का इंतजार कीजिए। ये श्वेत पत्र मुख्यमंत्री बनने के बाद सितंबर 2017 में जारी हुआ। तब नए नए मुख्यमंत्री ने कहा कि अस्पतालों में डॉक्टरों के 40% पद उत्तर प्रदेश में खाली हैं। पिछली सरकार के पास भर्ती की कोई योजना ही नहीं थी। इस वक्त कितने डॉक्टर बहाल हो चुके हैं और कितने प्रतिशत पद खाली हैं? काश इन सब मुद्दों पर बहस होती और मुख्यमंत्री योगी आदित्यनाथ श्वेत पत्र के जरिए सही सही आंकड़े देते। तब यूपी के मुख्यमंत्री योगी आदित्यनाथ ने कहा था कि यूपी के अस्पतालों में सीटी स्कैन से लेकर एमआरआई तक की भयंकर कमी है। आज हालात बदल गए हैं।
दोस्तों, आप सुन रहे हैं कार्यक्रम आज की बात। इस कार्यक्रम में हम हर गुरुवार को चर्चा करते हैं भारत के महत्वपूर्ण विषयों पर। कार्यक्रम आज की बात।
कोरोना की दूसरी लहर में आईसीयू की क्या हालत थी, सबने देखा। श्वेत पत्र जारी करने के कुछ महीने बाद 2017 में केरल जाते हैं और तब कहते हैं कि केरल को यूपी के हेल्थ सिस्टम से सीखना चाहिए। जब अखिलेश सिंह यादव ने कुछ किया ही नहीं था और इतना खराब कर दिया था, तो फिर क्या कुछ महीनों में यूपी की स्वास्थ्य व्यवस्था इतनी बेहतर हो गई थी कि योगी आदित्यनाथ केरल को यूपी से सीखने की नसीहत दिए जा रहे थे?
एक वर्ष में 300 से अधिक मौतें डेंगू से केरल के अंदर होना, चिकनगुनिया से सैकड़ों मौतें होना, यहाँ इस बात को प्रमाणित करता है कि अपनी जिम्मेदारियों का निर्वहन सीपीएम सरकार नहीं कर रही।
कोरोना की दूसरी लहर में कई जिला अस्पतालों में, कई महत्वपूर्ण विभागों में डॉक्टर नहीं हैं। इलाज के नाम पर मरीज को इस अस्पताल से दूसरे अस्पताल में रेफर किया जा रहा है, यानी रेफर ही इलाज है। कार्यक्रम के लिए जब हमने यूपी के मेडिकल कॉलेज के बारे में सर्च करने की कोशिश की तो एक अजीब सा पैटर्न सामने आया। 2017 से पहले 70 साल में बने मेडिकल कॉलेजों की संख्या यूपी में अलग अलग बताई जा रही है। 2017 के बाद योगी काल में बने मेडिकल कॉलेजों की संख्या भी अलग अलग बताई जा रही है। 8 फरवरी को बीजेपी यूपी के हैंडल से एक ट्वीट किया जाता है, जिसमें दावा किया जाता है कि 5 साल में यूपी में 33 मेडिकल कॉलेज के निर्माण की कार्रवाई को आगे बढ़ाया गया। 70 साल में केवल 12 मेडिकल कॉलेज बने थे। यहां पर भाषा पर ध्यान दीजिए, यानी निर्माण की कार्रवाई को आगे बढ़ाया गया। चार दिन बाद मुख्यमंत्री योगी आदित्यनाथ जब ट्वीट करते हैं तब उसमें 70 साल में यूपी में बने मेडिकल कॉलेजों की संख्या 12 से बढ़कर 16 हो जाती है और वो लिखते हैं कि 2017 के बाद 59 जनपद में न्यूनतम एक मेडिकल कॉलेज क्रियाशील है यानी चालू हालत में है। 8 फरवरी को 33 मेडिकल कॉलेज निर्माणाधीन हैं लेकिन 12 फरवरी के ट्वीट में 59 न्यूनतम कॉलेज क्रियाशील हैं। बलिया जिला अस्पताल के बारे में एक स्थानीय निवासी कहता है,
ये एनएम सेंटर बना हुआ है और कई वर्षों से बना हुआ है, हमको लग रहा है कि 8-10 साल हो गया इसको बनाए हुए, और जब से बना हुआ है तब से और आज तक कोई यहाँ चिकित्सक या कोई कर्मचारी या कोई एनएम कोई ऐसा कोई कुछ नहीं आता है। नहीं, यहाँ कोई वेलनेस सेंटर तो नहीं है और हम लोगों को भी जानकारी नहीं है, और इस यहाँ पे क्या वेलनेस सेंटर चलेगा आप तो इसको कयास देख ही सकते हैं कि इस बिल्डिंग की स्थिति क्या है, ना खिड़की ना दरवाजा है, ना रहने के लिए, ना कोई टेबल ना कुर्सी, तो फिर यहाँ पे कौन डॉक्टर आएगा या क्या कोई कर्मचारी आएगा क्या इलाज करेगा।
लैब टेक्नीशियन तो नहीं है, जो भी होता है हम लोग टेस्टिंग से कर देते हैं। हाँ, टेस्टिंग होता है जिससे मलेरिया हो गया, टाइफाइड हो गया, सब टेस्ट होता है।
सेंटर पे न एक्सरे मशीन है, न कोई चेकअप होती है और न कोई यहाँ डॉक्टर। यहाँ पे सिर्फ एक एनम दे दिया गया है, वो भी टीका कहींकरण होता है तो चली जाती हैं, बाकी बंद रहता है यहाँ पे।
तो अक्सर बंदे रहता होगा, अभी भी तो बंद ही है।
हाँ, अक्सर तो बंद ही रहता है, कभी कभार वही टीका लगना हो तो लगता है। इतना डिलीवरी कक्ष में कभी होता है, डिलीवरी कक्ष यहाँ कराया जाता है।
तो डिलीवरी यहाँ पर होता है?
नहीं, ऐसा नहीं,
मतलब कुछ भी सुविधा के नाम पर कुछ नहीं बदला?
नहीं, सुविधा के नाम पर कुछ भी नहीं।
बुलंदशहर के शिकारपुर सामुदायिक स्वास्थ्य केंद्र की डॉक्टर नीलम सिंह और डॉक्टर केसी राम ने बताया कि जिन उपकरणों और दवाओं का नाम ऑफिशियल साइट पर है वो मिल ही नहीं रही हैं।
देखिए सर, जो चीज हमें उपलब्ध कराई जा रही है हम उनका उपलब्ध करा रहे हैं, बार बार की जो जिले से हमें मिलता है, जैसे गाइडलाइन आती है, गाइडलाइन के थ्रू जो चीजें होती है, गाइडलाइन के थ्रू जितनी सामान होना चाहिए वो तो सर पूरा अभी नहीं है।
हमारे यहाँ जो 8 उपकेंद्र हैं उसको हेल्थ वेलनेस सेंटर में कन्वर्ट किया गया है, वहाँ 8 उस पर CHO अपॉइंट किया गया है जो कि कम्युनिटी हेल्थ ऑफिसर होता है, और उसमें जो है केवल नॉन कम्युनिकेबल डिजीज ट्रीट करने के लिए हमको रखा गया है।
यहाँ पे तो कई साल ही बने और ये 2 साल से वही है, कोई ना बैठे है, दो मैं कहता नहीं महीना में 2 बार खोले बस इंजेक्शन लगे बच्चन के और ये वैक्सीन लगी का बस, कोई ना कभी ना खोले कोई ना खोले।
अच्छा,
डॉक्टर भैया इनको ना सब में माहौल खराब चल रहा है, मोदी वाले कार्ड बने हुए हैं वो काय लही है, हम मेरे गांठ बता रही भगी डोली हूँ, गरीब आदमी है
सर। हमारे यहाँ कोई डॉक्टर नहीं बैठ रहा है और जब से ये बना 10 दिन तक तो ये खुला है, उसके बाद में कोई भी नहीं।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए। ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
दोस्तों, ईरान में इंजीनियर दिवस के अवसर पर एक विशेष कार्यक्रम लेकर आपकी सेवा में हाजिर हैं सैयद मीसम और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए। आज हम ईरान के प्रसिद्ध विद्वान नसीरुद्दीन तुसी की महत्वपूर्ण सेवाओं की चर्चा करेंगे।
सातवीं शताब्दी हिजरी के सबसे प्रमुख ईरानी विद्वानों और वैज्ञानिकों में से एक ख्वाजा नसीरुद्दीन तुसी थे। वे एक ऐसे विद्वान थे कि जिसकी बौद्धिक और वैज्ञानिक प्रतिभा ने दुनिया को प्रभावित किया है। ख्वाजा नसीर को शिया धर्मशास्त्र में एक नई दार्शनिक शैली के आविष्कारक और सातवीं शताब्दी में ज्ञान, गणित और नैतिकता के विशेषज्ञ के रूप में जाना जाता है। वे एक साहित्यकार, राजनीति मामलों के विशेषज्ञ और दार्शनिक थे, जिन्होंने ईरान पर हलाकू खान के हमलों से बचाया और अपनी रणनीति से मंगोलों के अधिक विनाश और रक्तपात से देश को सुरक्षित रखा।
मराग़े वेदशाला ईरान के सबसे महत्वपूर्ण राष्ट्रीय स्मारकों में से एक है, जिस पर यूनेस्को ने भी अपना ध्यान केंद्रित किया है। इसे ख्वाजा नसीर ने अपने ज्ञान के आधार पर तैयार किया था। इस महान विद्वान और वैज्ञानिक की सेवाओं का सम्मान करने के लिए हर साल 24 फरवरी को ईरानी सरकार ने आधिकारिक रूप से तुसी या इंजीनियर दिवस मनाने का फैसला किया है। गौरतलब है कि 24 फरवरी को ख्वाजा नसीरुद्दीन तुसी का जन्म दिवस है। इसी अवसर पर हम एक विशेष कार्यक्रम द्वारा इस महान विद्वान के महत्वपूर्ण कार्यों और मूल्यवान सेवाओं का संक्षिप्त विवरण पेश करेंगे।
ख्वाजा नसीरुद्दीन तुसी का जन्म जमादे अल अव्वल सन 597 हिजरी को ईरान के उत्तर पूर्वी शहर तूस में हुआ था। उन्होंने प्रारंभिक तालीम अपने पिता से हासिल की। उनके पिता एक धर्मगुरु, विद्वान और हदीसों के जानकार थे। उसके बाद तुसी ने धर्मशास्त्र, गणित और भौतिक जैसे विभिन्न विषयों का अध्ययन किया। उच्च शिक्षा प्राप्त करने के लिए ख्वाजा नसीर ने नैशापुर का रुख किया, जो उस समय शिक्षा, विज्ञान और अनुसंधान का केंद्र था। तुसी ने नैशापुर में महान विद्वानों से तालीम हासिल की और आगे चलकर दुनिया भर में एक विद्वान और वैज्ञानिक के रूप में ख्याति प्राप्त की।
ये दौर ईरान के इतिहास में बहुत ही उथल पुथल का दौर था, इसलिए कि मंगोल मध्य एशिया से खुरासान की ओर बढ़ रहे थे और एक के बाद दूसरे शहर पर चढ़ाई करते जा रहे थे। ख्वाजा नसीर इस घुटन भरे माहौल से छुटकारा पाने और अपने शोध कार्यों को आगे बढ़ाने के लिए एक सुरक्षित स्थान की तलाश में थे। परिणामस्वरूप उन्होंने एक इस्माइली किले को चुना, जो मंगोलों के खिलाफ एकमात्र मजबूत गढ़ था। उन्होंने वहां के शासक और मोहतशिम कहिस्तानी के निमंत्रण को स्वीकार करते हुए वहां शरण ली, क्योंकि मंगोलों के आक्रमण से अगर कोई जगह सुरक्षित थी तो वो इस्माइलियों का किला था, जहां विभिन्न क्षेत्रों में अनुसंधान के लिए एक बड़ा पुस्तकालय भी मौजूद था।
इस दौरान ख्वाजा नसीरुद्दीन तुसी ने अपना अधिकांश समय किताबें लिखने, अनुवाद करने और विभिन्न किताबों की समीक्षा करने में बिताया। लेकिन जब आलमुद के किले पर मंगोलों का कब्जा हो गया तो इस्माइलियों के शासन का पतन हो गया। ख्वाजा ने हलाकू खान के सामने आत्मसमर्पण कर दिया और अपनी जान बचा ली। उन्होंने अपनी रणनीति से हलाकू खान के दरबार में अपने लिए एक खास जगह बना ली। उस दौरान ख्वाजा ने बड़ी संख्या में आम लोगों और विद्वानों की जान बचाई और संपत्तियों को सुरक्षित किया। विद्वानों की जान बचाने के लिए वे अक्सर हलाकू खान से सिफारिशें करते रहते थे।
नसीरुद्दीन तोसी के बेहतरीन कारनामों में से एक मराग़े शहर स्थित एक बड़ी वेधशाला की स्थापना है। 638 हिजरी कमरी में हलाकु खान ने ख्वाजा नसीरुद्दीन तोसी को मराग़े में एक बड़ी वेधशाला स्थापित करने की अनुमति दे दी थी। सिर्फ इतना ही नहीं बल्कि वेधशाला की स्थापना में मदद के लिए उसने पूरे देश की वक्फ संपत्तियों को ख्वाजा को सौंप दिया था, ताकि उनसे होने वाली आय के एक दसवें हिस्से को वेधशाला निर्माण और उसके संचालन के लिए खर्च किया जा सके। इतिहास में है कि मराग़े वेधशाला की इमारत में पृथ्वी के नक्षत्र चित्र और मानचित्र तैयार किए गए थे। ये वेधशाला ऐसे सर्वोत्तम अवलोकन उपकरणों से सुसज्जित थी कि जो 300 साल बाद तक पश्चिम में नहीं थे। वैज्ञानिक दूर दूर से वेधशाला के विभिन्न भागों का निरीक्षण करने के लिए वहां जाते थे और इससे लाभ उठाते थे।
वेधशाला के निकट एक विशाल पुस्तकालय का भी निर्माण किया गया। इस पुस्तकालय में बगदाद, सीरिया, बैरूत और अल्जीरिया से लगभग 4,00,000 किताबें लाकर जमा की गई थीं। इस पुस्तकालय के कारण मराग़े वेधशाला को एक बड़ी वैज्ञानिक अकादमी का दर्जा प्राप्त हो गया था, जिसमें चीनी, मंगोलियाई, संस्कृत, असीरियन और अरबी भाषा में किताबें मौजूद थीं। विभिन्न भाषाओं से किताबों का फारसी में अनुवाद किया गया था। ये वेधशाला वास्तव में एक वैज्ञानिक केंद्र थी, जहां विज्ञान, गणित, खगोल शास्त्र और अन्य विषयों में शोध की सुविधा प्राप्त थी और इन विषयों को वहां पढ़ाया भी जाता था।
ख्वाजा नसीरुद्दीन तोसी खगोल शास्त्र के अलावा भी कई अन्य विषयों के विशेषज्ञ थे, लेकिन उनकी अधिकांश रचनाओं में गणित का प्रभाव सबसे ज्यादा है और गणित में भी सबसे ज्यादा ज्यामितीय कार्यों का प्रभाव है। विश्व में गणित की प्रगति का श्रेय काफी हद तक ख्वाजा तोसी को जाता है। उनमें से गोलाकार नियम की खोज और खगोल शास्त्र में ज्यामितीय विधि के आविष्कार का नाम लिया जा सकता है। कुछ विद्वानों ने उन्हें गणित में त्रिकोणमिति के विज्ञान का निर्माता और कुछ अन्य ने त्रिकोणमिति के विज्ञान का प्रवर्तक बताया है। 16वीं शताब्दी में ख्वाजा की कई पुस्तकों का फ्रेंच में अनुवाद किया गया था। उन्हें मध्ययुगीन के सबसे प्रतिष्ठित मुस्लिम गणितज्ञों में से एक माना जाता है।
ख्वाजा नसीरुद्दीन तोसी ने कई किताबें लिखी हैं और कई किताबों का अनुवाद किया है। ऐसा लगता है कि उनका मूल उद्देश्य उन शिक्षाओं को संग्रह और सुरक्षित करना था जिन पर अतीत में काम हो चुका है। उनकी रचनाओं की कुल संख्या 100 से भी अधिक है। उनमें से शरह इशारात, तंबीहात दर हिकमत, तजरीद अल अकायद दर कलाम, अखलाक नासरी, असास अल इक्तबास दर मंतिक और तहरीर आकली दस दर हिंदसे का नाम लिया जा सकता है। ख्वाजा तोसी की खगोल शास्त्र के विषय पर लिखी गई किताबों का वैज्ञानिकों ने अध्ययन किया है, जिससे पता चलता है कि वे अमरीकी महाद्वीप की भौगोलिक स्थिति से अवगत थे, जबकि कोलंबस ने ख्वाजा के 2 शताब्दी के बाद अमरीकी महाद्वीप की खोज की थी। इस बात के भी प्रमाण हैं कि पोलिश जर्मन खगोल शास्त्री कोपरनिकस का केंद्रीय सूर्य सिद्धांत भी उनसे प्रभावित था।
ख्वाजा तोसी को विशिष्ट शिया धर्मशास्त्री और इस्लामी जगत के प्रभावशाली विद्वानों के रूप में भी पहचाना जाता है। उनकी किताब तजरीद अल इतकाद शिया धर्मशास्त्र के विषय पर एक महत्वपूर्ण किताब है, जिसकी कई व्याख्याएं लिखी गई हैं। तोसी की रचनाओं की एक अन्य विशेषता उनकी वाक्पटुता और उनके साहित्यिक ज्ञान की व्यापकता है, जिसके कारण उनकी गिनती महान लेखकों में होती है। उनकी लेखन शैली मंगोल काल के विपरीत इतनी सरल और स्पष्ट है कि वे कठिन से कठिन बिंदुओं को भी बहुत ही सरल तरीके और धारा प्रवाह से बयान कर देते हैं।
ख्वाजा तोसी की वैज्ञानिक सेवाओं का कई वैज्ञानिकों ने गहराई से अध्ययन किया है। عرب جگت کے پرسدھ اتہاسکار ابن خلدون نے توسی کو ایران کا سب سے مہان ویگیانک قرار دیا ہے اور کچھ لوگوں نے انہیں اسلامی جگت کا ایک وششٹ ودوان بتایا ہے. کچھ لوگ انہیں ابو علی سینا کے بعد سب سے پربھاوشالی ویکتی اور ویگیانک مانتے ہیں. کچھ انیہ لوگوں نے توسی کو وگیان میں ابن سینا کے برابر مانا ہے. اس انتر کے ساتھ کہ شیخ الرئیس ابن سینا تتکالین چکتسہ کا نیتتو کر رہے تھے جبکہ خواجہ گنت کے وشے میں ادوتیہ تھے. 18 زکادہ 673 ہجری قمری کو ان کا ندھن ہو گیا تھا, لیکن ان کا نام اور ان کی رچنائیں اتہاس میں ہمیشہ باقی رہیں گی.
اس وشو وکھیات ویگیانک کی بہومولیہ سیواؤں کا سمان کرنے کے لیے ان کا نام 41ویں دکشنی مدھیہ ریکھا اور چندرما کی شونیہ ککشا میں درج کیا گیا ہے. 1979 میں ایک روسی کھگول شاستری دوارا کھوجے گئے شدر گرہ کا نام بھی التوسی رکھا گیا ہے. ان کے 812ویں جنم دیوس پر گوگل نے عرب جگت میں اپنا لوگو بدل دیا تھا. ایران میں ان کے جنم دن کو آدھیکارک طور پر انجینئر دیوس کے روپ میں پنجیکرت کیا گیا ہے.
تو دوستو, کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے. انومتی دیجیے.
شروتاؤ, یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں. اسی کے ساتھ یہ سبھا یہیں پر سمپن ہوتی ہے. اب ہمیں اجازت دیجیے. خدا حافظ. Thank you.